प्रिय श्रोताज्यू, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा बाइबलमा भएका चारवटा सुसमाचारहरूको एउटा सङ्गालो हो, एउटा नाटकीय प्रस्तुति हो। यो कलात्मक नाटकमा तपाईँले पक्कै पनि भरपूर मनोरञ्जनका साथ त्यही ईसा मसीहको बारेमा प्रशस्त जानकारी हासिल गर्दै हुनुहुन्छ भन्ने हामीलाई आशा लागेको छ। आजको भागका यी विभिन्न घटनाहरू र हाम्रो मसीहको कथाका सबै घटनाहरू तपाईँले धर्मशास्त्र पवित्र बाइबलका चारवटा सुसमाचारभित्र पढ्न अध्ययन गर्न सक्नुहुनेछ। तपाईँका जिज्ञासाहरू, कौतूहलताहरू र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको अन्त्यमा तपाईँलाई हामी कार्यक्रम मसीहको कथामा सम्पर्क राख्ने ठेगाना बताउनेछौँ। अब भने आउनुहोस् तपाईँ र म सँगै मिलेर सुनौ कार्यक्रम मसीहको कथाको 13 भाग। यो भागमा येशूले स्वर्गमा हुनुहुने पिताको बारेमा कुरा गर्नुहुन्छ। यो विवादमा धार्मिक अगुवाहरू चुप हुन्छन् र अलमल्लमा पर्छन्, तर हाम्रो कथा अचम्मको घटनाबाट सुरु हुन्छ। यो घटनाबाट मसीहको बारेमा एउटा गम्भीर प्रश्न खडा हुन्छ। भाग 13।
सहरको एउटा घरमा येशूले सिकाउँदै गर्नुहुँदा केही मानिस त्यहाँ आए, पक्षघातीलाई खाटमा राखेर खाट बोकेर लिएर आए। यी मानिसहरू पक्षघातीका साथीहरू थिए र बिरामीलाई येशू कहाँ ल्याउँदै थिए। येशूले सिकाइरहनु भएको कोठामा मानिसहरूको भिड थियो, धेरै मानिसहरू घर बाहिर उभिरहेका थिए, त्यसकारण पक्षघातीलाई येशूसम्म पुर्याउन असम्भव थियो। त्यसपछि साथीहरूलाई घरभित्र पस्ने चलाख बुद्धि आयो। उनीहरूले पक्षघातीलाई छानाबाट येशू कहाँ लैजाने मतो गरे। त्यसैले उनीहरूले रोगीलाई छानासम्म लगे र पक्षघातीको खाटलाई तल राखे। उनीहरूले छानाको झिङ्गेटीहरू हटाउन थाले। कोठाभित्र येशूले छानाको हलचल सुन्नुभयो। छानाका झिङ्गेटीहरू हटाउँदै गरेको उहाँले हेर्नुभयो। खुलेको छानाबाट प्रकाश कोठाभित्र पस्यो। छानाको प्वाल ठुलो भयो र खाट तल खसालिरहेको येशूले देख्नुभयो। यो खाट डोरीले बाँधेर भुइँसम्म खसालियो। येशू र कोठाका अरू मानिसहरू अलि पर सर्नुभयो र खाट र बिरामीको लागि ठाउँ बनाउनु भयो। येशूले त्यस मानिसका साथीहरूको अनुहारमा पक्कै पनि आशा देख्नुभयो। खुला भएको छानाको प्वालबाट येशूलाई हेरिरहेको येशू उनीहरूको विश्वास देखेर प्रभावित हुनुभयो। येशूले उनीहरूका साथीलाई निको पार्न सक्नुहुन्छ भन्ने कुरामा उनीहरू विश्वस्त थिए। उनीहरूले रोगीलाई छानाबाट तल झार्ने कष्ट गरे। येशूले त्यस मानिसलाई हेर्नुभयो र बोल्नुभयो,
मित्र, तिम्रो पापहरू क्षमा भएका छन्।
जब धर्मगुरुहरू र फरिसीहरूले यो सुने, उनीहरू आफै आफैमा कुरा गर्न थाले, यी मानिस को हुन्? यिनले त ईश्वर निन्दा गर्दैछन्। पाप त परमेश्वर बाहेक कसले क्षमा दिन सक्छ र? अब हेर कमल, व्यवस्थामा ईश्वर निन्दा एकदम गम्भीर पाप थियो। जब मानिसले परमेश्वरको आदरलाई अनादर गर्छ, तब ईश्वर निन्दा हुन्छ। यो ईश्वर निन्दाको दण्ड ढुङ्गाले हानेर मृत्युदण्ड दिनुपर्दथ्यो। येशूले यी धर्मगुरुहरू र फरिसीहरूको विचार बुझ्नुभयो अनि उहाँले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो,
तिमीहरूको हृदयमा किन यस्ता विचारहरू छन्? कुन कुरा भन्नु सजिलो छ, तिम्रो पापहरू क्षमा भए या उठ र हिँड भन्नु?
त्यसपछि येशूले मानिसका पुत्रलाई पाप क्षमा दिने अधिकार छ भन्ने कुरा प्रमाणित गर्नुभयो। येशू पक्षघातीतिर फर्कनुभयो र उनलाई उठेर आफ्नो खाट बोकेर घर जानलाई आज्ञा दिनुभयो। तुरन्तै त्यो मानिस उठ्यो, खाट बोक्यो र परमेश्वरको प्रशंसा गर्दै घर फर्क्यो। घरभित्र र बाहिर भएका मानिसहरूले यस्तो पहिले कहिल्यै देखेका थिएनन्। उनीहरूले त्यस दिन देखेको अचम्म र अनौठो घटनालाई देखेर श्रद्धाले भरिए। मानिसहरू परमेश्वरको प्रशंसा गर्दै आफ्नो घरतिर लागे। येशू त्यो घरबाट निस्कनु भएपछि उहाँ बजारको चोकतिर जानुभयो। उहाँले एकजना कर उठाउने मानिस कर कार्यालयमा बसेर कर उठाउँदै गरेको देख्नुभयो। यी कर उठाउने लेबीलाई बजारका सबै मानिसहरू राम्ररी चिन्दथे र उनीहरूले तिनलाई रुचाउँदैनथे। यी मानिसहरूलाई सरकारले कर उठाउन खटाएको थियो र कर उठाउने व्यक्तिले आफ्नो लागि अलिकति बढी लिनु स्वाभाविकै थियो। कर उठाउने मानिसलाई छिट्टै धनी हुन सजिलो थियो, तर प्रख्यात हुने तरिका भने राम्रो थिएन। येशू एकछिन रोकिनुभयो, लेबीलाई हेर्नुभयो र भन्नुभयो, मेरो पछि लाग। लेबी अन्कनाएनन्। उनी उठे, सबै कुरा छोडे र उहाँको पछि लागे। येशू र लेबी सँगै हिँड्दै गर्दा उनले येशूलाई आफ्नो घरमा खाना खान निमन्त्रणा दिए। लेबीले एकछिन पनि खेर फालेनन्। उनले ठूलो भोज तयार पारे र थुप्रै मानिसहरूलाई निम्तो दिए। कर उठाउनेहरू र अरूहरूलाई पनि फरिसी र धर्मगुरुहरूले यो कुरालाई ख्याल गरे। उनीहरूले येशूका चेलाहरूसँग येशूले कर उठाउने र पापीहरूको साथमा खानुभएको कुराको बारेमा असन्तुष्टि व्यक्त गरे। उहाँ उनीहरूतर्फ फर्केर बोल्नुभयो।
स्वास्थ्य र निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई। म धर्मीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।
खानाको समयमा केही पाहुनाहरूले उपवासको बारेमा येशूसँग कुरा गरे। बप्तिस्मा दिने योहन्नाका चेलाहरूले सधैँ उपवास बस्छन् र प्रार्थना गर्छन् भनी उनीहरूले बताए। फरिसीका चेलाहरूले पनि त्यस्तै गर्छन् भनेर उनीहरूले बताए। अनि येशूका चेलाहरूले चाहिँ खाँदै र पिउँदै गरेको उनीहरूले देखे। यस्तो किन होला उनीहरूले सोधे।
निश्चय दुलासँगै हुँदा र भोजको समयमा दुलाका साथीहरू उपवास बस्दैनन्, तर समय आउनेछ जब दुलाहलाई लगिनेछ, त्यस बेला उनीहरू उपवास बस्नेछन्।
सुन्नेहरूले यस विषयमा विचार गर्दै गर्दा येशूले एउटा दृष्टान्त भन्नुभयो।
कसैले पनि नयाँ कपडाको टालोले पुरानो कपडालाई टाल्दैन। यदि त्यस्तो गर्यो भने नयाँ कपडाको टालोले पुरानो कपडालाई च्यातिदिन्छ र नयाँ टालो पुरानो कपडासँग सुहाउँदो देखिन्न। यही कुरा दाखमतको छालाको मसकमा पनि लागू हुन्छ। कसैले पनि नयाँ दाखमत पुरानो मसकमा राख्दैन। यदि यस्तो गर्यो भने नयाँ दाखमतले पुरानो मसकलाई फुटाइदिन्छ, दाखमत पोखिन्छ र मसक बिग्रन्छ। नयाँ दाखमत नयाँ छालाको मसकमा हाल्नुपर्छ। पुरानो दाखमत पिउनेले नयाँ दाखमत चाहँदैन, पुरानो नै राम्रो भनेर उसले भन्छ।
येशूले घरिघरि कथाहरू र दृष्टान्तहरू प्रयोग गर्नुभयो र गहिरा सत्यहरू प्रकट गर्नुभयो। कमलले बीजलाई हेरे, निश्चय उनले दृष्टान्तहरू बुझेका थिएनन्। कमललाई कपडा टाल्ने र छालाको मसकको बारेमा केही थाहा थिएन।
मैले कपडाको टालो र छालाको मसकको बारेमा केही बुझिन, यस उखानको अर्थ के हो?
सायद उपवासको प्रश्न, खाना नखाई बस्ने प्रश्नले येशूले पुरानो चलनहरूको पालना गर्नुपर्छ भन्ने आशय दिएको थियो होला। येशूले कपडाको टालो र छालाको मसक उदाहरणको रूपमा प्रयोग गर्नुभएको थियो। अब फरक हुनेछ भन्ने कुराको उदाहरण उहाँले दिनुभएको थियो। येशूले चेतावनी दिँदै हुनुहुन्थ्यो, तिमीहरूले पुरानो तरिका र नयाँ तरिकालाई मिसाउन सक्दैनौ। उहाँले साँच्चै नै संसारमा केही नयाँ कुरा गर्न लाग्नुभएको थियो र प्रार्थना र उपवासको सम्बन्धमा पनि। यसको अर्थ पहिला जे थियो त्यो रहने थिएन। येशूले अब परिवर्तन आउनेछ भन्ने विषयमा अरू उदाहरणहरू पनि दिनुभयो र सबात अर्थात् आराधनाको दिनको बारेमा नयाँ विचार दिनुभयो। एकपटक सबातको दिनमा येशू आफ्ना चेलाहरूसँग अन्नका खेतहरूबाट भएर जाँदै हुनुहुन्थ्यो। उनीहरू हिँड्दै गर्दा चेलाहरूले अन्नका बाला टिप्दै हातले माडेर खोस्टा फाल्दै अन्न खान थाले। चेलाहरूले अन्न टिप्दै खाएको केही फरिसीहरूले देखे। चेलाहरूले किन अन्न खाँदैछन् भनी उनीहरूले जान्न चाहे। सबातको दिनमा यस्तो गर्नु व्यवस्था भङ्ग गर्नुहुन्थ्यो। चेलाहरूलाई यो कुरा थाहा हुनुपर्ने थियो। सबातको दिनमा काम गर्नु गम्भीर पाप हो भनी फरिसीहरूले विश्वास गर्थे। सबातमा विश्राम गर्नुपर्छ भन्ने व्यवस्था भए तापनि फरिसीहरूले यसलाई एकदम अप्ठ्यारो बनाएका थिए। फरिसीहरूले यसमा थुप्रै नियमहरू थपेर व्यवस्थालाई झन अप्ठ्यारो बनाएका थिए। यी नियमहरूले साधारण कार्यलाई पनि काम बनाएको थियो। अन्न टिपेर खानु पनि काम हुन्थ्यो। घरिघरि येशू धार्मिक अगुवाहरूसँग सबातको कुरालाई लिएर विवादमा पर्नुहुन्थ्यो।
धर्मगुरुहरूले परमेश्वरसँग ठिक सम्बन्ध राख्नु भनेकै व्यवस्था पालन गर्नु हो भन्ने ठान्थे, जो धेरै नियम र कानुनहरू थिए। येशूले मानिसहरूलाई परमेश्वरको राज्य भनेको व्यवस्था र नियमहरू होइन भनी सिकाउनु भयो।
Krishna chama kina lagu kani
आज बेला छँदै सेवकपनको भई थालौकामा हामीले नै गाउँ सहर गई। एसकेएस सिर्जनाको यो कस्तो माया एल्बमबाट सामूहिक स्वरको यो मिठो गीत सुनिहाल्नुभयो।
श्रोता मित्र, तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ? तपाईँले आज सुन्नुभएको कार्यक्रम हो मसिएको कथा 13 भाग। तपाईँका कुनै पनि जिज्ञासाहरू छन् भने अथवा मसिए एसयुको बारेमा बढी जान्न चाहनुहुन्छ भने कृपया हामीलाई लकी पठाउनुहोला। हाम्रा ठेगानाहरू यस प्रकार छन्। कार्यक्रम मसिएको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको ठेगाना meroistory@gmail.com। यस्तै गरेर हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेख्नुहोस् र 3638 हामीलाई सन्देश पठाउनुहोस्। त्यो थियो मोबाइलको म्यासेज बक्समा TLM टाइप गरी स्पेस दिने र आफ्नो सन्देश लेखेपछि 3638 हामीलाई पठाउने। श्रोतावृन्द, आजको कार्यक्रमको हामी अब अन्त्यतिर आइसकेका छौँ, त्यसैले हामी जानुभन्दा अगाडि हाम्रा पात्रहरू जोएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी र प्राविधिक मित्र खिमन श्रोतीलाई पनि धन्यवाद दिँदै हामी विशेष गरेर भोलि तपाईँको रेडियोमा यसै समय कार्यक्रम मसिएको कथाको 14 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै तपाईँको मित्र म पौलस पनि बिदा चाहन्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।